السلام عليكم ورحمة الله وبركاته. الحمد لله، الحمد لله وكفى، والصلاة والسلام على عبده المصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الذين ينفقون في السراء والضراء والكاظمين الغيظ والعافين عن الناس، والله يحب المحسنين. صدق الله العظيم. محترم حاضرين، معزز سامعين، اللہ رب العالمین کا فضل و کرم اور احسان عظیم ہے کہ جس نے ہم سب کو اپنی کس قدر نعمتوں سے مالا مال فرما رکھا ہے. رب ذوالجلال نے ایمان عطا فرمایا، مذہب اسلام عطا فرمایا، اپنی ذات کی شناخت اور معرفت عطا فرمائی، حضور اکرم صلی اللہ علیہ وسلم کا امتی ہونے کا اعزاز بخشا، آپ صلی اللہ علیہ وسلم کی تعلیمات کو دل و جان سے اپنانے والا ہی اصل حقیقت میں دیکھا جائے تو وہ وفادار ہے، وفا شعار ہے، اور وہی حقیقت میں آن حضرت صلی اللہ علیہ وسلم کا امتی ہونا اس کو کہا جائے تو وہ اسی بات کا حق رکھتا ہے. صرف جھوٹے دعوے کر لینے سے، خوش فہمی میں مبتلا ہو جانے سے، اور عملی زندگی میں 0/0 انسان اگر ہو تو یہ دھوکے میں مبتلا ہے. گزشتہ مضامین میں آپ حضرات نے سماعت فرمایا کہ دین اسلام کے 5 شعبے ہیں، عقائد، عبادات، معاملات، اخلاقیات، معاشرت. زندگی کے ہر شعبے میں ہمیں صاف ستھرا، پاکیزہ اور مبارک بن کر جینا ہوگا، تو تب جا کے ہم اللہ کے ہاں، اللہ کے حبیب صلی اللہ علیہ وسلم کے ہاں کھڑے ثابت ہوں گے. آپ صلی اللہ علیہ وسلم کی تعلیمات زندگی کے ہر شعبے سے تعلق رکھتی ہیں، بالخصوص اخلاقیات. اخلاق کے میدان میں انسانوں کے ہاں تربیت کے فقدان کی وجہ سے بچپن سے لے کر جوانی تک، جوانی سے لے کر بڑھاپے تک، بسا اوقات انسان اپنی تربیت نہیں کرا پاتا، اور اس طرف توجہ اور دھیان نہ ہونے کی وجہ سے وہ جس بد اخلاقی کے ساتھ جوان ہوتا ہے، اسی بد اخلاقی کے ساتھ بوڑھا ہو کر دنیا سے بھی چلا جاتا ہے. اس کی وہ سخت مزاجی، ترش روئی، زبان کا تیز ہونا، اس کے جملوں کا کڑوا ہونا، بات بات پہ اڑی بڑی کرنا، ہر ایک سے لڑنا جھگڑنا، اور اپنی مزاج سے ہٹ کر کوئی بھی بات دیکھ کر سامنے والے کے اوپر برس پڑنا، یہ بسا اوقات سال ہا سال انسان اپنی زندگی کے انہی عادتوں میں گزار دیتا ہے، اور اسے احساس بھی نہیں ہوتا کہ یہ روحانی روگ جو میری زندگی میں رچے بسے ہیں ان کا بھی علاج کرانا تھا. بد اخلاقی کی سب سے بنیادی جڑ غصے کا قابو میں نہ رکھنا. جو انسان اپنے ہی غصے کو قابو میں نہ رکھ سکے تو یہ انسان بات بات کے اوپر جہالت کا مظاہرہ کر بیٹھتا ہے، جذباتیت کا مظاہرہ کر بیٹھتا ہے، بدتمیزی اور بد اخلاقی کے مظاہرے کرتا ہے، بد تہذیبی اس کی زندگی میں نمایاں اور عیاں ہوتی ہے. اللہ تبارک و تعالی نے انسانوں میں عادات اور خوبیاں اور خصلتیں رکھی ہیں، بہت سی خامیاں بھی ہیں. غصہ یہ بھی انسانی خوبیوں میں سے ایک خوبی ہے. وقت کے اوپر غصہ کرنا یہ اصل چیز ہے کہ انسان کا جو موقع اور محل ہو کہ جہاں غصہ کرنا ضروری ہو تو اعتدال میں رہتے ہوئے غصہ کرنا ضروری ہے. اگر موقع ہے غصہ کرنے کا اور انسان غصہ نہ کرے، اور اگر موقع ہے غصہ نہ کرنے کا اور انسان غصہ کرے، اس کے اوپر تبصرہ کیا ہے امام شافعی رحمہ اللہ نے. فرمایا کہ جب غصے کا موقع ہو اور انسان غصہ نہ کرے یہ تو گدھا ہے، بیوقوف ہے، احمق ہے، نادان اور نا سمجھ ہے کہ موقع ہے غصہ کرنے کا اور یہ غصہ نہ کرے، فرمایا گدھا ہے. اور دوسرا فرمایا کہ جب موقع نہ ہو، بے موقع انسان غصہ کرے تو فرمایا یہ تو شیطان ہے. حدیث مبارک میں آتا ہے کہ غصے کے وقت شیطان انسان کی رگوں میں خون کی گردش سے بھی زیادہ تیزی کے ساتھ دوڑتا ہے، اور انسان آگ بگولا ہو جاتا ہے، اور غصے کی حالت میں پھر اس کی زبان سے اول فول نکلتا ہے. بعد میں جب غصہ ٹھنڈا ہوتا ہے، خود انسان پشیما ہوتا ہے، پچھتاتا ہے، شرمندہ ہوتا ہے، نادم ہوتا ہے، پھر اپنے کیے پر وہ طرح طرح سے وہ پردے ڈالنے کی کوشش کرتا ہے کہ میرا مقصد یہ تھا، میرا مقصد وہ نہیں تھا، میری یہ مراد تھی، میری وہ مراد نہیں تھی، جھیپ مٹھاتا ہے، کھمبا نوچتا ہے. لیکن اصل حقیقت یہ ہے کہ عین موقع پر جہاں غصے کا موقع نہیں ہے اور غصہ آ رہا ہے، اپنے غصے کو قابو میں رکھنا یہ اصل پہلوانی ہے. قرآن کریم میں اللہ پاک نے اس کی بڑے پیارے لفظوں میں تعریف فرمائی ہے، پورا مضمون اتارا ہے. یا ایھا الذین آمنوا، اے ایمان والو، لا تاکلوا الربا، سود مت کھایا کرو. ڈبل تبل کر کے، فیصد بڑھا بڑھا کے، اس طرح سود خور مت بنو. اللہ سے ڈرو اور اس آگ سے ڈرو کہ جو کافروں کے لیے تیار کی گئی ہے. وَاتَّقُوا النَّارَ الَّتِي أُعِدَّتْ لِلْكَافِرِينَ وَأَطِعُوا اللَّهَ وَأَطِعُوا الرَّسُولَ، اللہ کی بھی بات مانو، اللہ کے رسول کی بھی بات مانو. لَعَلَّكُمْ تُفْلِحُونَ، تاکہ تم کامیاب ہو جاؤ. وَسَارِعُوا إِلَى مَغْفِرَةٍ مِّن رَّبِّكُمْ وَجَنَّةٍ عَرْضُهَا السَّمَاوَاتُ وَالْأَرْضُ أُعِدَّتْ لِلْمُتَّقِينَ. دوڑو، سبقت لے جاؤ، پہل کرو، آگے بڑھو اللہ کی اس جنت کی طرف، اس مغفرت کی طرف، کہ جس جنت کو اللہ پاک نے زمین اور آسمان سے بھی زیادہ وسیع اور عریض بنایا ہے، جس کو اہل تقوی کے لیے تیار کیا گیا ہے. وہ پرہیزگار بندے جن کے لیے جنت سجائی اور بنائی گئی ہے. الذین ينفقون فی السراء والضراء، خوشی غمی تنگ دستی اور فراخی، ہر حال میں وہ اللہ کے لیے اپنا مال خرچ کرتے ہیں. والکاظمین الغیظ، اور غصہ آ جانے پر اپنے غصے کو پی جاتے ہیں. والعافین عن الناس، لوگوں سے عفو و درگزر کا معاملہ کرتے ہیں. واللہ یحب المحسنین، اللہ تعالیٰ نیکی کرنے والوں کو بہت پسند کرتا ہے، پیار کرتا ہے، ان سے محبت فرماتا ہے کہ جو اللہ کے بندوں کے ساتھ نرمی کرے. حدیث مبارک میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تعالیٰ رحمت بھری نگاہ ڈالتا ہے اپنے اس بندے پر جس کے مزاج میں نرمی ہو. لیتے وقت بھی نرمی، دیتے وقت بھی نرمی، کوئی معاملہ اس سے پڑ جائے تو بڑی نرمی سے، بڑے مٹھاس سے، بڑی اپنائیت، بہت انسیت، دوستانہ ماحول میں وہ لین دین کرتا ہو. فرمایا کہ جو دینے میں بھی لینے میں بھی نرم ہو، اللہ تعالیٰ ایسے نرم مزاج بندے پر رحمت بھری نظر ڈالتے ہیں. نرمی اللہ تعالیٰ کو پسند ہے. پچھلے مضامین میں آپ حضرات نے سماعت فرمایا کہ جس چیز میں نرمی داخل ہو جائے، نرم مزاجی داخل ہو جائے، وہ اس کو مزین اور آراستہ کر دیتی ہے، اور جس چیز سے نرمی کو چھین لیا جائے، نکال لیا جائے، تو وہ چیز عیب دار ہو جاتی ہے، داغدار ہو جاتی ہے، بدنما معلوم ہوتی ہے. کسی بھی چیز میں انسان دیکھ لے، جہاں نرمی ہوتی ہے، نرم مزاجی ہوتی ہے، مہربانی ہوتی ہے، محبت ہوتی ہے، انسیت اور اپنائیت ہوتی ہے، وہاں ہر طرح کا معاملہ بڑا پیارا لگتا ہے، کسی بھی زاویے نظر سے دیکھا جائے. اور جہاں جس معاملے میں نرمی کو اٹھا لیا جائے، نرمی کو چھین لیا جائے، نکال لیا جائے، وہ معاملہ داغدار، بدنما اور بے ڈھنگا ہو جاتا ہے، عیب دار ہو جاتا ہے. تو فرمایا کہ نرمی کی عادت رکھنے والے بندے پر، کہ خریدتا ہے تو نرم، بیچتا ہے تو نرم، کوئی قرضہ دیا تو نرم، قرضہ واپس مانگ رہا ہے تو نرم، ہر معاملے میں نرمی کو وہ اپنا کے رکھتا ہے، اللہ تعالیٰ اپنے ایسے بندے پر محبت بھری، رحمت بھری نظر ڈالتے ہیں. ما دخل فی شیء الا زانا وما نزع عن شیء الا شانا. حدیث مبارک ہے کہ نرمی جس چیز میں داخل ہو جاتی ہے اس کو زینت بخشتی ہے، نرمی جس چیز سے چھین لی جائے اس کو وہ داغدار، عیب دار بنا دیتی ہے، بدنما بنا دیتی ہے. اللہ پاک نے تعریف فرمائی، الذین ينفقون فی السراء والضراء، وہ جو خوشحالی میں بھی بدحالی میں بھی، وسعت ہے، تنگ دستی ہے، خوشی غمی، ہر معاملے میں وہ اللہ کے راستے میں اپنے مال کو خرچ کرنے والے ہیں. ساتھ ساتھ والکاظمین الغیظ، غصے کو پی جاتے ہیں. غصے کا گھونٹ جس وقت انسان تیش میں آ جائے، آگ بگولا ہو جائے اور غصے کے وقت اپنے اس غصے کو اگر وہ قابو رکھتا ہے تو اس قابو کرنے کے جو یہ گھونٹ ہے, جو کڑوا گھونٹ پیتا ہے, اس کا اتنا بڑا انعام ہے. فرمایا کہ جو عین غصے کے وقت اپنے غصے کو پی جاتا ہے, میدان محشر میں اللہ تعالیٰ اپنے بندے کے کرتوتوں پر جب غصہ ہوگا, غضبناک ہوگا, اپنے غصے کے گھونٹ کو پی جائے گا کہ تو نے میرے بندوں پر غصہ پیا تھا, آج میں نے تیرے اوپر اپنا غصہ پی لیا. اس قدر بڑا انعام ہے. اللہ پاک کو عفو درگزر, نرمی حد سے زیادہ پسند ہے. شب قدر کی جو دعا ام المؤمنین حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کو حضور اکرم صلی اللہ علیہ وسلم نے سکھائی تھی, جب پوچھا تھا کہ یا رسول اللہ اگر شب قدر نصیب ہو جائے تو کون سا عمل کروں, لمبی چوڑی رکعتیں 1000 رکعت پڑھ لینا اور اتنا کرنا, نہیں نہیں, اتنی چھوٹی سی جامع ترین دعا سکھا دی کہ عائشہ اگر تمہیں سعادت ملے, شب قدر نصیب ہو جائے, اللہ تعالیٰ سے یہ دعا مانگ لینا, اللہم انک عفو تحب العفو فاعف عنی. اے اللہ آپ بہت زیادہ معاف فرمانے والے ہیں, انک عفو, مبالغے کا صیغہ ہے, حد سے زیادہ بے شمار مرتبہ بے تحاشا معاف فرمانے والے ہیں, تحب العفو, معاف کرنے کو آپ پسند بھی فرماتے ہیں, فاعف عنی, مجھے بھی معاف فرما دیجیے. ایسی چھوٹی دو جملوں پر مشتمل دعا سکھا دی کہ اگر یہ دعا قبول ہو گئی بیڑا پار ہے, بڑے بڑے گناہ سارے اس دعا کی برکت سے عفو درگزر کا قلم اس پر پھر جائے گا. اللہم انک عفو تحب العفو فاعف عنی. تو عفو درگزر اللہ تعالیٰ کو بھی پسند ہے, اللہ تعالیٰ نے بندوں کے لیے بھی اس خوبی کو پسند فرمایا, تو اسی چیز کی تعریف فرمائی کہ والکاظمین الغیظ, جو غصے کو پی جاتے ہیں, والعافین عن الناس, لوگوں سے عفو درگزر کرتے ہیں. تو اس غصے کے گھونٹ کو پینے کا آخرت میں اتنا بڑا بدلہ ملے گا کہ اللہ تعالیٰ جب بندے کے نافرمانیوں اور کرتوتوں کی وجہ سے غضبناک ہوں گے تو اپنا غصے کا گھونٹ پی کر بدلہ دے دیں گے, اور دنیاوی لحاظ سے اس غصے کے کڑوے گھونٹ کو پینے پر اللہ پاک نے یہ عمل ایسا مبارک بنایا کہ انسان کے اندر جتنے رذائل ہیں, جتنی برائیاں ہیں, جتنے اس کے اندر یہ روحانی امراض جڑیں پکڑے ہوئے ہیں, تکبر, بڑھائی, گھمنڈ, خوش فہمی, احساس برتری, اور میں اپنے آگے کسی کو خاطر میں نہیں لاتا, میں مالدار, میں خوبصورت, میں تعلق والا, میں حسب نسب والا, میں عہدے منصب والا, میرے آرڈر کے آگے کسی کو چوں کرنے کی مجال نہیں ہوتی, ایسے بڑے بڑے گھمنڈ جس میں مبتلا ہو کر انسان متکبروں کی فہرست میں چلا جاتا ہے. جب غصے کے گھونٹ کو انسان پیتا ہے, برداشت سے کام لیتا ہے, اس برداشت کے برکت اللہ پاک نے یہ رکھی کہ اندرونی طور پر جو دل کی بیماریاں ہیں, روحانی امراض ہیں, وہ اس غصے کے گھونٹ کی وجہ سے جل کر خاک ہو جاتے ہیں, اس کے رذائل کا صفایا ہوتا ہے, اس کے اندر جو بری عادتیں ہیں ان کو اللہ پاک جڑ سے ختم فرما دیتے ہیں. کیسا گھمنڈ, کیسا تکبر, کیسی بڑائی. محلب بڑا مشہور اور معروف گورنر تھا عراق کا, گزر رہا تھا, بڑی ہستی سے ٹکراؤ ہوا, کہا جانتے نہیں ہو کون ہوں, اچھی طرح جانتا ہوں کون ہے, تیرا ماضی حال استقبال سارا جانتا ہوں, اولوکا نطفۃ مدیرہ, آخروکا جیفۃ قدیرہ, وبینہما تحمل القدیرہ. فرمایا تیرا اول, تیرا ماضی ایک ناپاک نطفہ مادہ منویہ ہے کہ بدن سے اگر خارج ہو جاتا تھا غسل فرض ہو جاتا تھا, آخر تیرا کیڑوں کی خوراک ہے, درمیان میں تو اپنے پیٹ میں غلاظت کا ڈھیر اٹھائے پھر رہا ہے, کس بات پہ گھمنڈ کرتا ہے, اپنی اوقات تو پہچان, تیرا ماضی حال استقبال سارا گندگی سے لتھڑا ہوا ہے اور گھمنڈ کرتا ہے. کہا آپ نے میری آنکھیں کھول دی, مجھے آئینہ دکھا دیا, واقعی میری ماضی حال استقبال یہی ہے, ہر انسان کا ماضی حال استقبال یہی ہے, کس بات پہ فخر کرے, کس بات پہ گھمنڈ کرے. بزرگان دین نے فرمایا کہ انسان کو اللہ پاک نے مال دیا, دولت دی, عزت دی, شہرت دی, بڑے بڑے کمالات دیے, علم سے آراستہ کیا اور مال و دولت سے سرفراز فرمایا, تعلقات دیے, آل اولاد دی, ہر طرح کے اللہ پاک نے دنیاوی اور دینی بڑے بڑے کارناموں سے اس کو سرفراز فرمایا, تو ایسا انسان کس طرح سے وہ پرکھے گا کہ کہیں میرے اندر تکبر تو نہیں, बड़ी आसान सी कसौटी दे दी, दो चीजों पर अपने आप को परख कर देख लो कि जो भी दीनी दुनियावी नेमत, जाहो हिस्मत, रुतबा मकाम, अहदा मनसब, मालो दौलत, हुस्नो जमाल, ताल्लुकात, जो कुछ भी नेमत साजो सामान मिला हो दीन या दुनिया का, अल्लाह पाक ने जिस नेमत से तुम्हें सरफराज किया है, इस नेमत के हुसूल के बाद अगर तो तुम्हारा दिल और दिमाग इस बात की, दिल की गहराई से गवाही देता है कि ये सब कुछ मेरे अल्लाह की आता है, मेरे अल्लाह मेरी ये औकात नहीं थी, ये सब कुछ आपकी आता है। नंबर दो, फरमाया कि सामने वाले जितने भी हैं जो जाहिरी तौर पर इससे कम दर्जे के हैं, अगर उनकी हकारत इसके दिल में नहीं है, उनको हल्का नहीं जानता, गिरा हुआ नहीं जानता, हकीर और जलील नहीं जानता, तो अपना जो कमाल मिला हुआ है अल्लाह ताला की अता समझे, सामने वाले को हकारत की निगाह से ना देखे, बड़े बड़े कमालात पा जाने के बावजूद भी ऐसा इंसान मुतकब्बिर नहीं हो सकता। हर चीज, दीन हो या दुनिया हो, ओहदा हो या मनसब हो, अल्लाह पाक ने जिस नेमत से नवाजा है, बड़े से बड़े मनसब पर पहुंचकर भी बंदे के दिल दिमाग के अंदर यही सोच हो, यही एहसास हो, यही जज्बा हो, मेरे प्यारे अल्लाह ये आपकी अता है, आपकी इनायत, आपकी बख्शिश कि आपने मुझे इस कदर नवाजा हुआ है कि मेरे पास शुक्र के कलिमात और अल्फाज नहीं। हजरत मूसा कलीमुल्लाह ने अल्लाह मियां से पूछा था कि आदम अली सलाम को दस्त कुदरत से आपने तैयार किया, बड़े बड़े इनाम किए, मस्जिद मलाइका बनाया, अपनी रूह उनमें फूकी, जन्नत में उनको बसाया, इस बड़े इनामात का उन्होंने क्या शुक्रिया अदा किया, किस तरह से शुक्र बजा लाए? पर मैं मूसा, जानते भी हो कि इन तमाम तर इनामात के बावजूद आदम अली सलाम का ये अकीदा और यकीन था कि ये सब कुछ मेरी आता है, यही शुक्र है। अपना घमंड, अपना कमाल, अपना हुनर कुछ नहीं, सब कुछ मेरे अल्लाह की आता है। तो बड़े से बड़ी नेमत मिल जाने के बावजूद इंसान को अगर ये एहसास हो, मेरे अल्लाह ने मुझे ये ओहदा दिया, ये मनसब दिया, ये रुतबा और मकाम दिया, अगर छोटों पर अल्लाह ने बड़ा बना दिया, खानदानी एतबार से, ओहदे और मनसब के एतबार से, कर्रो फर के एतबार से, ठाट बाट के एतबार से, बंगला कोठी कार नेमतों की भरमार है, या अल्लाह ये सब कुछ आपकी आता है, मैं भी आपका एक अदना सा बंदा हूं, खाली हाथ आया था, खाली हाथ जाऊंगा, आपने मुझ पर इतने इनामात की बारिशें की हैं, या अल्लाह ये सब कुछ आपकी आता है। बड़ा बड़ा लखपति करोड़पति मिलियनर होने के बावजूद भी वो आजिजी का पैकर है, और अगर कुछ ना होने के बावजूद हम चुमा दीगर नेस्त, मुझ जैसा और कोई नहीं है, मैं अपने आगे किसी को खातिर में नहीं लाता, और मैं बर्दाश्त नहीं करता, मैं गुस्से का तेज हूं, मैं ऐसी की तैसी कर देता हूं, फला ढिमाग करता हूं, गरीब और फकीर और डेड बालिश का होने के बावजूद भी आला दर्जे का मुतकब्बिर है। फरमाया कि मुतकब्बिर तो अल्लाह ताला को वैसे भी ना पसंद है, लेकिन गरीब मुतकब्बिर अल्लाह ताला को हद से ज्यादा नापसंद है। जानी, बदकार, हरामकार अल्लाह ताला को वैसे भी ना पसंद है, लेकिन बूढ़ा होकर जिनाकार करे, जिना का इर्तिकाब करे, ये और भी ज्यादा अल्लाह ताला को नापसंद है। तो एक इंसान कुछ भी नहीं है लेकिन तकब्बुर से भरा हुआ है, बड़ी बड़ी बातें करता है, बड़े बड़े बोल बोलता है, सामने वालों को मौका आने पर जलील करता है और समझता है कि ये मेरा कमाल है, हालांकि ये उसका जवाल है। कुरान करीम में अल्लाह पाक ने बता दिया कि वलकाज़िमीन अलगैज़, गुस्से को पी जाना, ये मेरे मोमिन मुत्तकी बंदों की सिफत है। वलआफीन अनिन्नास, लोगों से अफ़्व दरगुजर करते हैं। वल्लाहु युहिब्बुल मुहसिनीन, अल्लाह ताला इस तरह के नेकी करने वालों को पसंद करता है, उनसे मोहब्बत रखता है। इमाम आजम अबू हनीफा रहिमहुल्लाह, आपके बारे में तबसरा चल रहा था, कुछ अफराद फजूल बहसों में भी पड़े होते हैं, तबसरों में पड़े होते हैं, कहीं बहस चल रही थी, दो अफराद का तकाबुल चल रहा था कि इमाम साहब ज्यादा जमाली हैं या वो फलाने बुजुर्ग ज्यादा जमाली हैं, इमाम साहब का मिजाज ज्यादा ठंडा है या फलाने साहब का मिजाज ज्यादा ठंडा है। तो एक शख्स ने दिल में सोचा, चलो इम्तहान लेता हूं। इमाम आजम अबू हनीफा रहमतुल्लाह का ये मामूल था कि आप रात देर तक इबादत में लगे रहते, और अक्सर आपका यही मामूल हुआ कि साल हा साल आपने ईशा के वजू से फजर पड़ी है। और उसके पीछे भी एक वाकया रूनुमा हुआ, आप कहीं से गुजर रहे थे, कुछ अफराद आपस में बातें कर रहे थे, एक ने बताया कि इन बुजुर्ग हस्ती को जानते हो, ये वो अल्लाह का नेक बंदा है जो ईशा के वजू से फजर की नमाज पढ़ता है। हालांकि उस वक्त तक इमाम साहब का ये मामूल नहीं था, आपके कान में ये जुमला पड़ा कि मेरे बारे में एक मोमिन मुसलमान का ये हुस्न-ए-ज़न है, वो अपने गुमान में झूठा साबित ना हो, उसकी बात झूठी साबित ना हो, आने वाली रात ही से आपने ईशा के वजू से फजर की नमाज पढ़ने का एहतमाम किया और साल हा साल इस मामूल को निभाया वफात तक। सारी रात अल्लाह के आगे कुरान करीम, नमाजें, नफिल, तिलावत, इबादत, दुआएं, अजकार में गुजारते थे और दिन होते ही सुबह से लेकर दोपहर तक काल अल्लाह काल रसूल इल्मी मशागिल में, इल्मी महफिलों में गुजारते थे। जोहर के बाद आपका मामूल था कैलूला, चूंकि सुन्नत अमल है तो जोहर बाद आप फिर कैलूला फरमाते थे। रात भर इबादत में थकाया, सुबह से दोपहर तक इल्मी दर्स व तदरीस में और इल्मी मुबाहसों में और इल्मी तहकीकात के अंदर अपने आप को लगाया और फिर उसके बाद दोपहर में जब आराम फरमाने के लिए आपका कमरा था, एक बाला खाना था, वहां तशरीफ ले जाते और सो जाते, आराम फरमाते, अपने पूरे दिन की जो थकावट होती है वो उस वक्त पूरी कर लिया करते थे। आप जाकर एक दिन अपने मामूलात मुताबिक पूरे करके वहां अपने बाला खाने में जब पहुंचे, दस्तक हुई दरवाजे पर, थोड़ी देर बाद आप बस ऊंघने वाले थे, नींद आने वाली थी कि आप उठे, देखा तो बाहर एक शख्स खड़ा है। हजरत, वो आपसे एक मसला पूछना था। अच्छा भाई पूछो। वो मसला ये था कि मैं पूछने के लिए तो आया लेकिन यहां पहुंचते पहुंचते भूल ही गया। अच्छा भाई जब याद आया पूछ लेना, चला गया नींद खराब करके। फिर 10-15-20 मिनट इंतजार किया, फिर वापस आया, टक 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 टक, फिर दरवाजा खोला, हजरत वो जो मसला मैं पूछ रहा था ना, याद आ गया लेकिन बस आपकी शक्ल देखी फिर भूल गया। अरे भाई जब मौका पूछ लेना। दूसरा आके फिर चला गया, तीसरा आके फिर आया वक्त गुजार के, फिर आके दस्तक दी और आपके आराम में खलल डाला और आपके जज्बात का इम्तहान ले रहा है। तीसरा आके फिर कहा, दस्तक दी, हजरत ने दरवाजा खोला, हजरत वो मसला जो पूछ रहा था बड़ी मुश्किल से याद आया, यहां आते आते भूल जाता हूं, आए मैं शाय करके कहा कि वो मैं पूछ रहा था कि इंसान का जो पखाना है ये मीठा होता है, खट्टा होता है, कड़वा होता है, ऐसा बेहूदा सवाल, इंसान का जो फजला है इसका जायका कैसा होता है। तो एक दफा नींद खराब की, दो दफा नींद खराब की, तीसरा की नींद खराब की, सवाल भी इतना बेहूदा बेढंगा। होना तो ये चाहिए था कि इंसान अगर जज्बाती होता आप ऐसे बाहर हो जाता, दो चार गालियां देता और उसके बाद अच्छी तरह से मरम्मत करा के उसके दिमाग से ये सवाल ही निकाल के झाड़ देता। लेकिन हजरत ने फरमाया, जरा से तहम्मुल के बाद फरमाया कि भाई बात यह कि जब वो ताजा होता है तो उसमें मिठास होता है, जब वो सूख जाता है तो उसमें कड़वाहट होती है। इसके ऊपर जो उसका सवाल था, कहा कि आपने खा के देखा है, आग लगाने वाली बात कि पेट्रोल के ऊपर गोया कि माचिस की तिल्ली छिड़क दी, आपने खाया है, चखा है? हजरत ने बड़े ठंडे मिजाज से फरमाया, भाई हर चीज खाने की जरूरत नहीं होती, अकल और फिक्र अल्लाह पाक ने दी है और दलाइल दिए हैं, कराइन दिए हैं जिसके जरिए से इंसान समझ लेता है, इसके लिए चखने की जरूरत नहीं, अकल मौजूद है जो इस बात की बयीन दलील है कि इंसान की अकल फैसला करती है कि जब ये इंसानी फुजला ताज़ा होता है उसमें मक्खियां बैठती हैं और चींटे वगैरह उस पर आते हैं, जो इस बात की दलील है कि इसमें कुछ मिठास है, तरावट है, जब वो आ रही हैं, जब वो खुश्क हो जाते हैं तो मक्खियां इसके ऊपर नहीं आती, तो इस अकली दलील के जरिए से पता चलता है कि इसके अंदर ये, यानी 3-4-5 दफा तो सताया और सवाल इतना बेहूदा, फिर जल्दी पर पेट्रोल का काम किया कि आपने खाया है, चखा है? इतने ठंडे मिजाज के साथ जवाब दिया तो आपके कदमों में गिर गया, कहा कि हजरत मुझे माफ करना, मुझे सवाल जवाब से कोई सरोकार नहीं था, सिर्फ आपका इम्तहान लेने आया था। वाकईतन आप जैसा जमाल किसी में नहीं कि यह सवाल अगर मैं किसी और से करता इंसान आंख बगोला हो जाता है, मारना पीटना तो चले दरकिनार लेकिन इंसान अपने दिल की भड़ास गुस्से की हालत में निकाल देता है। कहा कि असल में बहस हुई थी, मैं आजमाना चाहता था कि आप कितने ठंडे मिजाज के हैं, और मैं भाई मेरा काम है मसले मसाइल बताना कि अल्लाह का जो बंदा जो मसला पूछने आएगा तो अपने इल्म की रोशनी में मसला बताना मेरी जिम्मेदारी बनती है। वहीं पर ही तौबा ताइब हुआ, आपके हाथ पकड़ के माफी मांगी कि हजरत गुस्ताखी माफ कीजिएगा, सिर्फ मैं आपके जमाल का, आपके मिजाज का, आपके ठहराव का इम्तहान ले रहा था। हकीकत यह है कि इंसान की जब रगड़ाई मंजाई हो चुकी हो, अल्लाह ताला से उसका ताल्लुक मजबूत हो, तो फिर इंसान ऐसे मौके पर अगर वो बर्दाश्त से काम ले रहा है और अल्लाह ताला को राजी करने वाले काम कर रहा है, वल आफीन अनिन्नास वल काज़िमीन अलगैज़, गुस्से का घूंट पी गया और अफ्व दरगुजर से काम ले लिया, ऐसा दिल गुर्दा बड़ी मुश्किल से पैदा होता है। ठंडे मिजाज वालों के साथ जब इंसान रहता है, अच्छे अखलाक वालों के साथ जब अपने आप को जोड़ता है, अल्लाह की मोहब्बत में डूबे हुए लोगों के साथ जब वो उठता बैठता है तो हर चीज की अपनी दुकान है, कपड़े की दुकान है, सब्जी की दुकान है, लोहे की दुकान है, नमक की दुकान है, फला फला फला, हर सामान उस दुकान से मिलता है। अहले मोहब्बत से मोहब्बत मिलेगी, अहले ताल्लुक से ताल्लुक मिलेगा, उम्दा अखलाक वालों के पास बैठने से उम्दा अखलाक मिलेंगे। सही मानों में जब इंसान को एहसास हो जाए अपनी इस्लाह नफ्स का, तो वाकईतन देखते ही देखते इंसान के अंदर भी सुधार पैदा हो जाता है, वरना तो जिंदगियां गुजर जाती हैं बद अखलाकी के अंदर, और दूसरों के ऊपर तंज और ताने करते हुए, आंख के शोले बरसाते हुए। निगाह ऐब गिरी से जो देखा अहले आलम को, कोई काफिर कोई फासिक कोई जिंदगी अकबर था, मगर जब हो गया दिल एहतिसाब नफ्स पर माइल, हुआ साबित कि हर फर्जंद आदम मुझसे बेहतर था। हकीकत यही है कि हर इंसान हर फर्दो बशर हमसे बेहतर है। मैं सबसे कमतर हूं, मैं सबसे ज्यादा नाकिस हूं, अदना हूं, कोता हूं, और जो कमालात अल्लाह ने दिए, जो मुझको नेमतें दी, सब कुछ मेरे अल्लाह की आता है। सामने वाला अगर मुझसे कम दिखाई दे रहा है, हो सकता है कि दूसरी खूबियों में वो मुझसे बढ़कर मुझसे बरतर हो। सबका दाता है तू, सबको देता है तू, तेरे बंदों का तेरे सिवा कौन है, कौन मकबूल है, कौन मरदूद है, बेखबर क्या खबर तुझको क्या कौन है। जब तुलेंगे अमल सबके मीजान पर, तब खुलेगा कि खोटा खरा कौन है। हकीकत यही है कि अल्लाह पाक ने यहां सत्तारी के मामलात फरमाए हैं। उम्दा अखलाक को अपनाने वाला फरमाया कि मीजान अमल के अंदर दो चीजें सबसे ज्यादा भारी भरकम है, तकवा और हुस्न अखलाक। फरमाया कि हुस्न अखलाक का पैकर बनकर जीने वाला इंसान क्यामत के दिन वो अजर सवाब पाएगा जो कायमुल लैल साइमुन नहार, वो शख्स जो रातों को जागकर अल्लाह के सामने इबादत के अंदर अपनी रातों को जागकर गुजारता था, दिन अपने रोजों के अंदर अल्लाह के लिए गुजारता था, वो बंदे जो रातों की मेहनत दिनों का सरमाया लेकर आए थे, वही सारे के सारे सरमाए उसके बराबर अजर सवाब वो बंदे पा जाएंगे कि जिन्होंने हुस्न अखलाक का पैकर बनाकर पूरी जिंदगी अपनी गुजार दी। पी जा अय्याम की तलखी को भी हंस के नासिर, गम के सहने में भी कुदरत ने मजा रखा है। आह न कर लबों को सी, इश्क है दिल लगी नहीं, सीने पे तीर खाए जा, आगे कदम बढ़ाए जा, यानी जबान हाल से कह दे कि हां सताए जा। अल्लाह ताला के इश्क व मोहब्बत में सरचार होकर अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम की तालीमात को जिंदा करने की नियत से अपने तमाम तर टूटे हुए रिश्तों को जोड़ लिया जाए, तमाम तर मुनक़ते ताल्लुकात को दोबारा से बसा लिया जाए, बना लिया जाए। सिलमन क़ताअक वाफ़ु अम्मन ज़लमक व अहसिन इला मन असा इलैक, जो तुमसे तोड़े तुम उसे जोड़ो, जो तुम पर जुल्म व ज़ियाती करे माफ कर दो, जो तुमसे बुराई करे नेकी और अच्छाई से उसको बदला दे दो। ये पूरे हुस्न अखलाक का निचोड़ है। अगर जिंदगी में हम इसी खूबी को अपना लें, हमसे ज्यादा महबूब मकबूल अल्लाह का मुकर्रब बंदा और कोई नहीं होगा। कोशिश दरकार है, कोशिश जरूरी है कि नेक सोहबतों में, नेक दोस्तों में, नेक माहौल में, अच्छी तरबियत जहां होती हो वहां इंसान अपने आप को जोड़े। पेवस्त रहे शजर से उम्मीद बहार रख, दरख्त के साथ जब जुड़ा रहेगा हरा भरा सरसब्ज व शादाब तरोताजा रहेगा। और ये तलब ये तड़प ये उमंग ये आरजू ये हसरत के काश के मैं भी अच्छा बन जाऊं, इसी तलब के अंदर अपने आप को आगे बढ़ाने वाला कामयाब और कामरान हो जाता है। अल्लाह तबारक व ताला हम सबको हुस्न अखलाक की नेमत से माला माल फरमाए, बद अखलाकी से, बद तहजीबी से, बद तमीजी से, हर किस्म की खामियों से जो अल्लाह ताला को भी नापसंद है, अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम को भी नापसंद है, अल्लाह पाक उन सब खामियों से हमारी भी हमारी नस्लों की हिफाजत फरमाए। और इसी पर इत्तिफाक करता हूं, बाकी यार जिंदा सोहबत बाकी इंशाल्लाह आइंदा।